अब सुनौ युनिसेफ नेपालको सहयोगमा अमार्क एशिया पेसिफिक अकोराब र उज्यालोको संयुक्त प्रयास रेडियो नाटक श्रृंखला मिलनचोक।
चिसोको बेला अनियमित हुन सक्छ बालबालिकाको तापक्रम, बनौ सावधान। न्यानो लुगा र घर तातो पेय पेटभरि, नुहाउँदा नलागोस् चिसो, जोगाउ जिउ ज्यान। हेलो हाई सलाम है जुङ्गे काकाको मिलनचोकको कथा भन्न रेडियोमा आएको। अब चिसोले घाँटी पनि बसेको, रुगाखोकीले ग्रस्त पनि बनाएको, ठ्याक्कै समयको पनि पऱ्यो। बिर्सन त भएको छैन नि, अस्ति नै सुजाताको उखुबारीमा मध्यरातमा आगो लागेको थियो। गाउँलेहरूले अग्निरेखा बनाएर धेरै किसानको उखुबारी सल्किनबाट जोगियो। जानुकाको काखमा बच्चा खेलेको देखेर दाह लाग्यो प्रियङ्कालाई। मोहनसँग आफूलाई पनि बच्चा पाउन रहर लागेको बताए। अनि इन्टरनेटमा भिडियो हेरेर सिकेपछि सुकुमारीले कुलदीपलाई नरुवाई जतन लिनु आई।
अब हाम्रो भाइलाई भोक पनि लाग्यो होला है, अब मम्मीसँग गएर बुबु खाने है त।
नातिनीले त तिमीले भन्दा पनि राम्रोसँग पो त नुहाइदिन् त नातिलाई।
अँ, मलाई पुरानो तरिका मात्र आउँथ्यो, अहिले इन्टरनेटको भिडियो हेरेर नातिनीले त झन् राम्रोसँग नुहाउन सिकेकी रहेछ।
साँच्ची आमा, भाइलाई मात्र नुहाएर हुँदैन, जानुका माइजूले पनि सरसफाइमा ध्यान दिनुपर्छ।
अँ, अब नुहाउने पालो माइजूको हो। नातिलाई एकछिन दुध खुवाएपछि निदाउँछ, अनि त्यसपछि जानुकाले नुहाउँछ। उसका लागि पनि पानी तताउन बसालेको छु मैले।
सुत्केरी भएपछि आमाको स्वास्थ्य, पोषण र सरसफाइमा परिवारका सबैले ध्यान दिँदा सजिलो हुने रहेछ। हामीले बच्चालाई स्तनपान गराउने र आमाले पोसिलो खाने व्यवस्था गरेकाले कति सजिलो भएको छ।
गर्नै पर्यो नि बा, सुत्केरी भएर स्वस्थ संस्थाबाट फर्केपछि आमाको पोषणको योजना, बच्चाका लागि पर्याप्त स्तनपानको वातावरण, आमा र बच्चाको सरसफाई र आमा तथा बच्चामा खतराको कुनै पनि लक्षण देखिए तुरुन्तै स्वस्थ संस्था लैजान परिवारका सबैजना सधैँ तयार रहनुपर्छ।
नत्र त डल्ले साउकी बुहारीको हालत हुन्छ नि, खतराको लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्था लैजानुपर्ने, ढिला गरेछन्। उहाँ काठमाडौँ नै लगेर उपचार गर्नु पर्यो। धन्न आमा र बच्चाको ज्यान चाहिँ जोगियो।
कक्षा दसको वार्षिक परीक्षा एसईको नतिजाले चित्रनगर र देवपुरमा खुसियाली छाएको छ। सुकुमारी, डबलबहादुर, बिन्दा, पार्वती, अमन, आरती, तुलसा मात्र होइन, अरू धेरै किशोर किशोरीले दस कक्षा पास गरे। अझ खुसीको कुरा, हाम्री सूचना कुमारी अर्थात् सुकुमारी त जिल्ला प्रथम नै भइन्। तर यता सुन्नुहोस् न, यसै त चित्रनगरमा कसैसँग दब दिनन् सुजाता, त्यसमाथि उनकै खेतको उखुबारीमा मध्यरातमा कसैले आगो लगाइदिएपछि रिसले आगो नहुने कुरै भएन नि। देवानन्दले ठाडै मनोजलाई शङ्का गरे पनि दसैँ प्रमाण कसैसँग छैन। अहिले सुजाताले उखुबारीमा आगो लागेको विषयमा छलफल गर्न गाउँलेको भेला बोलाएकी छिन्। अब कसरी पत्तो लाग्ला त सुजाताको उखुबारीमा आगो लगाउने मान्छे? एकछिन सुन्न पर्यो गाउँलेको गल्फत्ति।
ल, अब कुरा सुरु गरौँ। यो भेलामा उपस्थित हुनुभएको देवपुर र चित्रनगरका तपाईँहरू सबैजनालाई धन्यवाद। मध्यरातमा रोसी किनारको उखु खेतमा कसले आगो लगाए त्यसको विषयमा सरसल्लाह गर्न आजको भेला मैले बोलाएको।
ठिक छ, भेला किन बोलाएको भन्ने त हामीले अघि नै बुझिसक्यौँ। बरु उखुबारीमा आगो लागेको देख्ने व्यक्ति देवानन्द हो ग्यार, उसैको मुखबाट सुनौ न कसरी लागेछ आगो।
आगो कसरी लाग्यो त्यो त जसले लगायो त्यसैले बताउन सक्ला, तर मैले चाहिँ रातको 11 बजेको रेडियोको समाचार सुनेर सुत्नु अघि टोयलेट जान लाग्दा उखुबारीमा आगो तन्केको देखे। अनि मैले गुहार मागेपछि सारा गाउँले भेला भएर अग्निरेखा बनायो र आगो नियन्त्रणमा आयो।
देवानन्दले चिच्याएपछि सबै भेला भएर आगो निभाउन सक्यो। अब देवानन्दले नदेखेको भए गाउँको सबै उखुबारी डढेर खरानी हुन बेर थिएन।
उखुबारीमा मान्छे हिँड्ने बाटो पनि होइन, नजिकै कसैको घर गोठ पनि छैन, त्यसकारण राति कसैले जानी जानी आगो लगाएको हुनुपर्छ। बिहान हेर्दा आगो सल्केको ठाउँमा अलिकति डढेको परालको खरानी पनि थियो, त्यसैले कसैले परालको मुठो सल्काएर उखुबारीमा आगो लगाएको हुनुपर्छ।
ए, परालमा आगो सल्काए जस्तो देखियो भनेपछि आगो कसले सल्काएको हो त्यो पनि भने भइगयो नि देवानन्द?
देखेको भए त भन्थे, तर मलाई शङ्का चाहिँ छ।
शङ्का त जसले जसले गर्न पनि सकिहालिन्छ, तर न्याय निसाब भनेको त प्रमाणको आधारमा मात्रै हुन्छ नि।
प्रमाण नभए पनि यो चित्रनगर र देवपुरमा यस्तो फटा काम गर्ने मनोज साहु बाहेक अरू को छ भन्नु त?
ओए देवानन्द, तैँले भन्न खोजेको के हो? हा, मुख सम्हालेर बोले।
नेपाली भाषामै त बोलेको छु नि। सुजाता र मेरो खेतो खन्ने तिमी नै होइनौ, भनेपछि यो काम पनि तिम्रै त होला नि।
ल हेर त, यो देवानन्दले मलाई दोष लाउन खोजेको?
दोष लगाउन खोजेको मात्र होइन मनोज, उसले दोष लगाइसक्यो। अब गाउँले दिदी बहिनी दाजुभाइले भन्नु पर्यो के गर्ने हो। मनोजले भन्नु पर्यो किन यस्तो गरेको।
मैले किन भन्ने? जे भन्ने हो त्यो देवानन्दले भन्छ, जो चोर उसैको ठुलो स्वर।
ओए ओए मनोज, तिमीले भन्नु खोजे चाहिँ के?
मलाई त नेपाली बुझ्दैनौ भन्थिस् त, तैँले नि बुझ्न छोडिस् नेपाली? हेर्नुहोस् गाउँले दाजुभाइ तथा दिदीबहिनीहरू, उखुबारीमा आगो लागेको सबभन्दा पहिला देख्ने तर लगाउने मान्छे नदेख्ने को भन्दा देवानन्द हो। अनि उखुबारीमा देवानन्दकै टोयलेट भएपट्टिको गोरोबाट आगो लागेको छ।
ओए मनोज, प्रश्न भन, तैँले भन्न खोजे चाहिँ के हो?
कुरो प्रश्न छ नि देवानन्द, तेरो टोयलेटको छानोमा परालको मुठो राखेको अहिले यहीँबाट पनि देखिन्छ। परालको मुठोमा आगो लगाएर उखुबारीमा सल्काएको जस्तो छ भनेर अघि देवानन्दले भनिसके। अब यति भएपछि कुरो बुझिएन त?
परालको मुठो त देवपुर र चित्रनगरका हरेक परिवारको घर गोठमा छ नि।
तर उखुबारीबाट सबभन्दा नजिकको पराल भएको गोठ त देवानन्दकै हो नि।
एक मुठो पराल त देवपुरका मान्छेले रोसी बगर पारीबाट बोकेर पनि ल्याउन सक्छन् नि।
मनगणन्ते कहानी बनाएर हुन्न सुजाता, प्रमाण चाहिन्छ प्रमाण। तर यो घटनामा प्रमाण र आगोको प्रकृति हेर्दा देवानन्दलाई औंला उठाउन सकिन्छ। ल मैले भने, ल
म तिमी जस्तो हो र, अर्काको कुबलो चिताउँदै हिँड्ने, अर्काको कुबलो गर्दै हिँड्ने।
ओए मुख सम्हालेर बोले देवानन्द, बरु गल्ती स्वीकार एक पटकलाई। तेरी दिदी सुजाताले माफी दिन बेर छैन। जाउँ गाउँले हो, यो गाउँले भेलाको नौटङ्की गरेर काम छैन। जाउँ सबैजना आफ्नो घर जाउँ। आफै उखुबारीमा आगो लगाएर हेतार मनोजलाई फसाउन खोज्ने?
देख्नुभयो त सुजाता दिदी, मैले बिहानै भनेको होइन तपाईँलाई यो मनोजको काम हो भनेर। तपाईँ र मलाई फुटाउनलाई आफूले आगो लगाएर मलाई दोष दिएर गयो। यसलाई हिउँ मनोजी हसत्ती, यसलाई त
बिचरा देवानन्द, गाउँलेको भेलामा झन्डै मनोजले उल्टो लोप अखुवाएर हिँड्यो। सबैलाई थाहा छ आगो कसले लगायो, तर के गर्नु, दोषी प्रमाण नभई बोल्न भएन। अब मनोजको पारा देख्दा तपाईँले नै अड्कल त काटिसक्नुभयो होला। देवानन्दलाई गाल पर्ने गरी सुजाताको उखुबारीमा आगो लगाइदिँदा देवानन्द र सुजाताको दोस्ती भाँडिन्छ, अनि सुजाता एक्लिँदा कसलाई फाइदा हुन्छ भनेर तपाईँले पनि अनुमान त लगाइसक्नुभयो होला। ए हजुर, तर यता सुन्नुहोस् न, मनोजलाई रोसी बगरको ढुङ्गा गिटी बालुवा बेचेर कमाउने धोको, सुजाता र देवानन्द मनोजको दादागिरीलाई कम गर्न चाहन्छन्, सुकुमारलाई पढेर वैज्ञानिक हुने इच्छा छ, प्रियङ्कालाई चाहिँ जानुका भन्दा मिठो खाने, राम्रो लाउने र सासु ससुराको धेरै माया पाउने चाहना छ। तर रामानन्द कौशल्या र पवित्रालाई सुत्केरी जानुका र नवजात शिशु कुलदीपको स्वास्थ्यको चिन्ता छ। त्यही भएर मौसम अलिअलि चिसिन थाल्ने बित्तिकै रामानन्दले देवानन्दलाई घरमा बोलाए, बुहारी र नाति सुत्ने कोठा न्यानो बनाउने विषयमा सल्लाह गरे।
नमस्कार है रामानन्द बा। होइन रामानन्द बा त हिजो आज पनि पढ्नु हुँदो रहेछ, आफूले त जाँचको बेला बाहेक कहिले पढिएन।
ए देवानन्द आयो, अलिक ढिलो गरेको भएर म त आज नआउने सुर गरेछ क्या हो भन्ठानेको।
होइन नि बा, बिहान गाउँलेको भेलाले गर्दा अलिक ढिलो काममा गएको, फर्किन पनि ढिलै भयो।
साँच्ची भेलामा म त जान पाइनँ, मोहन गएको थियो क्या र के भयो? उखुबारीमा आगो कसले लगाएको हो पत्तो लागेन भन्दै थियो, के भएको हो?
मोहन दाईले भने जस्तै हो बा। अनि साँच्ची तपाईँले कुन कोठा हो तातो पार्ने भनेको, तपाईँको कोठा हो कि
मेरो कोठा? त के तातो पार्नुपर्ने छ र, अब चिसो बढ्न थाल्यो, हिउँदमा त शीतलहर नै चल्छ, नाति सुत्ने कोठा अलिक न्यानो बनाउनु पर्यो, के गर्न सकिन्छ भनेर सल्लाह गर्न खोजेको हो मैले। अनि टिङ्कु नातिनी सुत्ने कोठा पनि अलिक तातो बनाउनु पर्नेछ।
ठिक हो बा, नवजात शिशु एवं साना बालबालिकालाई चिसोबाट जोगाउनु पर्छ।
त्यही त, अब ठूलो मान्छेले जस्तो बच्चाको शरीरले तापक्रम नियमित गर्न सक्दैन, त्यही भएर नाति नातिनीका लागि घर न्यानो बनाउनु पर्यो।
घर त न्यानो हुने गरी हिटर राखौँला, तर चिसो मौसम आउँदैछ, बालबालिकालाई नुहाउँदा पनि चिसो लाग्ला नि बा।
अब त्यसका लागि त न्यानो कपडा, न्यानो घर र तातो झोलिलो पदार्थको बन्दोबस्त गरिन्छ देवानन्द। अति जाडो हुँदा त ठूला मान्छेले पनि त्यसै गर्नुपर्छ, तर यो नाति र उसकी आमालाई पो असर गर्ने हो कि?
बच्चालाई आमाको न्यानो काख र दुधले बचाउँछ, आमालाई चाहिँ अब न्यानो पारेर हामीले बचाउनु पर्यो बा।
त्यही भएर त तिमीलाई बोलाएको आज। लु, कता कता वायरिङ गर्नुपर्ने हो?
वायरिङ त गरौँला बा, तर धेरै तह लुगा लगाइदिएर न्यानो पार्नुपर्छ बच्चाहरूलाई, टाउको छोपेर पनि न्यानो बनाउनु पर्छ।
त्यही त भने डाक्टरले पनि, म स्वास्थ्य चौकीमा सल्लाह गर्न गएको, चिसो मौसममा बालबालिकाहरूलाई घरभित्र न्यानो गरिराख्ने, शीतलहर चलेको बेला घर बाहिर जान नदिने, गइहाले बच्चाहरूलाई निगरानी गर्ने, चिसोले भिजे भने सुक्खा तथा न्यानो लुगा फेराइदिने भन्ने सल्लाह दिएर पठाए।
लुगा मात्रै होइन बा, खानेकुरा पनि जरुरी छ। बच्चालाई चिसो लाग्यो भने घरभित्र ल्याएर तातो खानेकुरा खुवाइहाल्नुपर्छ।
खान त के को दुःख छ र देवानन्द, मिठो र तातो नै खुवाउँला। तर अहिलेलाई यो घर नाति नातिनी र हामीलाई पनि न्यानो बनाउने बिजुलीको हिटर राख्ने सल्लाह गर्नु बोलाएको।
कुरो त राम्रो हो बा, तर घरमा हिटर बाल्दा वा आगो बालेर घर न्यानो पार्दा आग लागि हुने खतरा हुन सक्छ है, त्यसैले आगो, सलाई लाइटर जस्ता ज्वलनशील पदार्थ बच्चाहरूलाई खेलाउन दिनु हुँदैन। अब तपाईँलाई सबै थोक थाहा छँदैछ के अरे?
थाहा छ देवानन्द, शीतलहरको बेला नुहाउँदा चिसो नलागोस् भनेर हावा खेल्ने, तर बन्द कोठाभित्र तातो पानीले मात्रै बच्चालाई नुहाउनु पर्छ भन्ने पनि थाहा छ, डाक्टरले पनि त्यही सल्लाह दिएका छन्।
भनेपछि कुरा सकिगयो नि त बा, अब कस्तो हिटर राख्न खोज्नु भयो भने त म ल्याइहाल्छु नि, भान्जो त मेरो पनि हो क्यारे।
अब बिजुलीको कस्तो हिटर राख्दा ठिक होला भनेर त तिमीलाई बोलाएको सल्लाह गर्न।
हेर्नुहोस् बा, अहिले त बजारमा बिजुलीका थरी थरीका हिटर पाइन्छन्, आगो नलाग्ने खालको एउटा रुम हिटर भए हुन्छ होला। मैले नि बुझ्नुपर्छ, म भोलि नै रोसी बजार जाँदा सबै कुरा बुझेर आउँछु नि त।
आफूलाई त सस्तो राम्रो बलियो भरपर्दो सबै कुरा एउटैमा भएको चाहिन्छ फेरि।
त्यो त म बुझिहाल्छु नि बा। अनि सुकुमारी खोइ नि आज?
ए, नातिनी त एसईमा ए प्लस ल्याएर पास भए कि, कहाँ घरमा हुनु, बिहानदेखि कता हो कता, अघि भर्खर घर आएर फेरि साथीहरूकोमा गाकी छिन्।
ल ठिकै छ बा, अहिले म पनि जान्छु।
चिया खुवाउनु पनि पाइएन, ठिक्क साँझको गाई दुहुने बेला पो, कौशल्या नि व्यस्त भएको बेला पर्यो, प्रियङ्का नि बजार गएर भर्खर आइपुगी क्या र?
होइन केही छैन बा, चिया त खाँदै गरौँला नि, अब एकछिन उता कोठामा जानुका लागि नि बोलाएर जानु पर्ला।
एकछिन बसे त चिया पिएर गए पनि हुन्थ्यो।
के छ बहिनीको खबर?
ए देवानन्द दाई बस्नु न, म त यहाँ कुलदीपलाई भोक लाग्यो भनेर दुध खुवाउन लागेको।
ए अनि आरामै छ नि? भान्जुलाई पनि आरामै त होला?
अँ ठिकै छ। अनि खोइ त दाई मलाई गिफ्ट, अस्ति अर्को चोटि आउँदा ल्याइदिन्छु भनेको होइन?
ला आज नि ल्याएको छैन, हेर न, अब अर्को चोटि आउँदा चाहिँ पक्का ल्याउँछु। यहाँ तिम्रो कोठामा हिटर राख्ने सल्लाह गर्न आएको।
ए अँ, सोनले नि फोन गरेर त्यही भन्नुभएको थियो, कोठा न्यानो हुने, धेरै उज्यालो नआउने, बच्चालाई नै असर नगर्ने खालको हिटर ल्याउनु होला है दाई, सोनले नि त्यसै भन्नुभएको छ, हुन त तपाईँलाई नि फोन गर्नुहुन्छ होला।
भइहाल्छ नि, हिटरको त केही चिन्ता लिनु पर्दैन, म राम्रो हिटर ल्याइदिन्छु।
देवानन्द दाई, हाम्रो दराजको ऐनामा हेर्नु त।
किन, के देख्यौ र?
त्यो तपाईँ बसेको सोफाबाट त्यो ऐनामा हेर्दा हाम्रो कोठाको ढोका बाहिर के देखिन्छ हेर्नु त।
ए प्रियङ्का पो, हामीले के कुरा गर्छौँ भनेर ढोकाको छेउमा आएर चियो गरेर बसे जस्तो छ।
हो नि, मेरो कोठामा बा आमा आएर कुरा गर्दा पनि यसै गरी के कुरा गर्छन् भनेर सुनिरहनुहुन्छ दिदी त।
यो प्रियङ्का भाउजूको त तिम्रो र सोहनको डाह गर्दैमा जुनी बित्ने भयो, तर हामीले देखेको छौँ भन्ने चाहिँ थाहा नहुँदो रहेछ।
चिसोमा बालबालिकालाई न्यानो, सुरक्षित र स्वस्थ राख्न दिनु पर्यो अतिरिक्त ध्यान, किनकि नवजात शिशुलाई शरीरको तापक्रम नियमित गर्न हुन्छ कठिन। धेरैवटा लुगा लगाइदिनु, टाउको घाँटी र हात ढाक्नुपर्छ, बालबालिकालाई न्यानो घरभित्र राख्नुपर्छ। ज्यादै चिसोमा बाहिर नखेलेको जाति तातो र झोलिलो पदार्थले बालबालिकालाई न्यानो पार्छ, शीतलहरको बेला साना केटाकेटीलाई नुहाइदिँदा चिसो घुस्न सक्छ, धेरै तातो पानीले नुहाउँदा पनि बच्चालाई पोल्न र घाउ हुन सक्छ, अनि जाडोको बेला बालबालिकालाई मात्र होइन हामी जस्ता बुढाबुढीले पनि आफूलाई न्यानो राख्नुपर्छ। हेर्नु त, अहिले नै घाँटी पसिया छ, रुगाखोकीले ग्रस्त बनाएको छ, के कसो? सुजाताको उखुबारीमा आगो लगाउने व्यक्ति पत्ता लागेको छैन। अब मनोजले ठुलो स्वरमा कुरा गरेपछि गाउँलेको भेला भयो फासफुस। चित्रनगरमा मनोज जति नै फटा भए पनि मनोजकी छोरी सुकुमारी चाहिँ सबैभन्दा असल छिन्। कक्षा 10 वार्षिक परीक्षा उच्च अङ्क ल्याएपछि त सुकुमारी जिल्लाभरि नै प्रख्यात भइन्। आज सुकुमारीलाई उनी पढेको चित्रनगर उच्च माविले सम्मान गर्दैछ। सुन्नुहोस् त, ऊ कति मान्छे भेला भएर छन्।
धन्यवाद चित्रनगर उच्च मावि सञ्चालक समितिका अध्यक्षज्यूलाई सार गर्वित मन्तव्यको लागि। अध्यक्षज्यूले भने जस्तै आगामी वर्ष स्कूलले अझ राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ। अब म आजको कार्यक्रमका विशेष अतिथि जिल्ला शिक्षा अधिकारीज्यूलाई हाम्रो विद्यालयबाट एसईई परीक्षामा सहभागी भएर विशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नका लागि विनम्र अनुरोध गर्दछु। सबैभन्दा पहिले यस वर्षको एसईई परीक्षामा सहभागी भएर हाम्रो जिल्लाका 11,000 परीक्षार्थीलाई उछिन्दै जिल्ला प्रथम हुनुभएकी विशिष्टहरूमध्ये पनि अति विशिष्ट श्रेणीमा एसईई परीक्षा पास गर्ने सूचना कुमारी अर्थात् सुकुमारीलाई विशेष सम्मान गरिदिनु हुन जिल्ला शिक्षा अधिकारीज्यूलाई हार्दिक आग्रह गर्दछु र सम्मानपछि मन्तव्य राख्न सुकुमारीलाई पनि आग्रह गर्दछु।
आदरणीय जिल्ला शिक्षा अधिकारीज्यू, हेड सर, अरू सरहरू, हाम्रा अभिभावक, विद्यालय सञ्चालक समितिका अध्यक्षज्यू र साथीहरू, तपाईँहरूको माया र हौसलाले गर्दा नै आज मैले एसईई परीक्षामा जिल्ला प्रथम हुने अवसर प्राप्त गरे। अझ आउँदा परीक्षाहरूमा म नेपाल प्रथम हुने प्रयास गर्नेछु। मलाई यसै गरी सधैँभरि हौसला दिइरहनुहोला। धन्यवाद।
अब हाम्रो स्कुलबाट एसईई परीक्षामा विशिष्ट श्रेणी ल्याउने भाइ बहिनीहरूको म नाम बोलाउँछु, क्रमशः सबैजना आउनुहोला। डबल बहादुर, आरती र सुन्तली परियार, तिनैजनालाई हार्दिक बधाई। हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। अब समापन मन्तव्यका लागि हाम्रो विद्यालयका प्रधान अध्यापक भक्त सरलाई म हार्दिक अनुरोध गर्दछु।
धन्यवाद उद्घोषकज्यू। मलाई लामो कुरा केही भन्नु छैन। आज हामीले एसईई परीक्षामा विशिष्ट श्रेणी ल्याउने भाइ बहिनीहरूलाई सम्मान गर्यौं। उहाँहरूलाई हार्दिक बधाई छ। मलाई आज हाम्री असाध्यै जेन्दार छात्रा सुकुमारी अर्थात् सूचना कुमारीका बारेमा केही भन्न मन लागेको छ। सुकुमारीसँग मैले पनि सिक्न सक्ने धेरै ज्ञानगुणका कुरा छन्। इन्टरनेटको ज्ञानको भण्डार नै सुकुमारीको दिमागमा सरेको छ, किनकि उनी जिज्ञासु छिन् र हरेक नयाँ कुरा जान्न र सिक्न चाहन्छिन्। मैले स्कूल पढाउन थालेको 22 वर्षमा यत्तिको प्रतिभावान विद्यार्थी अरू कोही भेटेको थिइन, त्यसैले उनी बधाईकी हकदार छिन्। आज म अर्को एउटा घोषणा पनि गर्न चाहन्छु सुकुमारीका लागि, यदि उनले इच्छा गरिन् भने। निम्न माध्यमिक तहमा हामीले यस वर्षदेखि सुरु गर्न लागेको कम्प्युटर कक्षामा आफूभन्दा साना भाइ बहिनीहरूलाई कसरी कम्प्युटर र इन्टरनेटको सदुपयोग गर्ने भन्ने विषयमा उनले साताको 1 वा 2 पिरियड पढाइदिएदेखि धेरै राम्रो हुने थियो। हामी हाम्रो विद्यालयबाट अरू धेरैजना सूचना कुमार र सूचना कुमारीहरू जन्मिउन् भन्ने चाहन्छौं।
एकाठे हाम्रो मिलन चोक त अब सूचना कुमार र सूचना कुमारीहरूको चोक पो हुन्छ है क्या हो। हेड सरले त सुकुमारीले इन्टरनेटको सदुपयोगको बारे साना विद्यार्थीलाई सिकाउने धेरै सूचना कुमार र सूचना कुमारी जन्माउने योजना पो सुनाए त। हाम्रो चित्रनगर स्कुलका हेड सरको योजना मलाई त असाध्यै मन पर्यो ल। तर मनोजले सुकुमारीले विद्यालयमा कम्प्युटर इन्टरनेटका बारेमा पढाएको मन पराउँछ कि पराउँदैन कुन? एगाठी कुरा गर मन लाग्दा लाग्दै समयले त नेटो काटिपो सकेछ त हजुर। सत्य भनेको हजुर, यो मिलन चोकमा बसेर देवपुर र चित्रनगरका मान्छे कुरा गर्न थालेपछि मलाई नि समय गएको पत्तै हुन्न। बारीमा आगो लागेको घटना त्यत्तिकै सेलाएर जाला कि आगो लगाउने व्यक्ति पत्ता लाग्ला? यो देवानन्द र जानुकाले गरेको कुरा प्रियङ्काले लुकी लुकी किन सुनेकी होली? कतै प्रियङ्काले पनि जानुका विरुद्ध कुनै जाल त रच्दै छैनन्? आठ कक्षापछि नपढे हुन्छ भन्ने मनोजले छोरी सुकुमारीलाई अब 11 र 12 कक्षा पढ्न अनुमति देला त? म सुनाउँदै जान्छु कथाहरू अर्को साता, हजुर सुन्नुहोला मिलनचोक गाथा। अर्को साता आउनेछु, गाउँका कुरा ल्याउनेछु, मिलनचोक गाथा गाउनेछु। लो हजुर, नमरी बाँचे कालले साँचे, भेटौँला अर्को बार। आजलाई यो जुङ्गे काकाको तर्फबाट कोटि कोटि नमस्कार।
नाटक श्रृङ्खला मिलनचोक सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नाटक सुनिसकेपछि आफूलाई लागेका कुरा हाम्रो फेसबुक पेज www.facebook.com/radiodrama milanchokma लेख्न नबिर्सिनुहोला। आफ्नो विचार SMS बाट पठाउन मोबाइलको मेसेज बक्समा जानुहोस्। मिलनचोकको छोटकरी रूप MC टाइप गरी एक स्पेस दिनुहोस् र आफूलाई लागेको कुरा लेखेर 35566 पठाउनुहोस्। हामी तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाको स्वागत गर्छौं।